आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तिम्रो प्रशंसा गर्न सुहाउँछ मेरो कण्ठ, तिमी मालिक मेरो जीवनको, म सृष्टि तिम्रो इच्छाको, मलाई चलाउ तिमी त्यसै चाहन्छौ तिमी जसै, तिमी मेरो महान प्रभु, तिमी मेरो जीवन प्रभु, तिमी मेरो महान प्रभु, तिमी मेरो जीवन प्रभु, तिम्रो प्रशंसा गर्न सुहाउँछ मेरो कण्ठ, ईश्वर महान कति महान, ईश्वर महान कति महान, हिमका आलै पनि हात उठाई, ईश्वरको वैभव सुनाउँछन् सबैलाई, धरती आकाश पनि सृष्टि सबै पनि शिर झुकाई भन्छन् सबैलाई, तिमी मेरो महान प्रभु, तिमी मेरो जीवन प्रभु, तिमी मेरो महान प्रभु, तिमी मेरो जीवन प्रभु, तिमी मेरो महान प्रभु, तिमी
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, तपाईहरूलाई थाहै छ कि पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमको गन्ती भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं। त श्रोता मित्र, आज पनि हामी पुरानो नियमकै गन्ती अनि त्यसको 30 र 31 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। गन्ती 30 अध्यायको विषय हो भाकल वा शपथहरूका व्यवस्था। बलिहरूको व्यवस्था पछि हामीसँग शपथ वा भाकलहरूका व्यवस्था छ। यस अध्यायमा उल्लेखित भाकलहरूका व्यवस्था विशेष संकेत स्त्रीहरूका बारेमा छ। हामीले पहिले नै देखिसकेका छौं कि स्त्रीहरूसँग आफ्ना उत्तराधिकारको दावी गर्न अधिकार दिइएको छ। अहिले हामी सिक्छौं स्त्रीहरूसँग पनि उत्तरदायित्व छ, भाकलको तोडिनु हुँदैन। मित्र, हामीले लेवीका पुस्तकमा भाकलहरूको बारेमा धेरै कुरा सिकिसकेका छौं। उहाँले आफ्ना जनहरूलाई चेतावनी दिनुहुन्छ, यदि तिनीहरूले परमेश्वरसँग भाकल गर्दछन् भने वा भाकल गरिरहेका छन् भने त्यसमा तिनीहरू अति नै होसियारी हुनुपर्दछ। मतलब यदि कुनै व्यक्तिले परमेश्वरसँग केही भाकल बनायो, उसले त्यसको पूरा गर्नुपर्छ, पालन गर्नुपर्छ, किनकि परमेश्वरले यस कुरामा गम्भीरपूर्वक विचार गर्नुहुन्छ। त्यसकारण चेतावनी चाहिँ बिना सोच विचार मूर्खले जस्तै भाकल बनाउनु हुँदैन। परमेश्वर हामीले भाकल बनाएको चाहनुहुन्न र उहाँले यो गर्न सोध्नु पनि हुन्न। तिनीहरू स्वैच्छिक कुराहरू हुन्, यो हाम्रो आफ्नै इच्छाका कुराहरू हुन्। तर यदि हामी भाकल गर्छौं, भाकल बनाउँछौं भने परमेश्वरले हामीद्वारा त्यो गरेको चाहनुहुन्छ, त्यसको पालन गरेको चाहनुहुन्छ। उपदेशक 6:2-4-5 पदमा बाइबलले बताउँछ, बोल्नमा हतार नगर, परमेश्वरको उपस्थितिमा बिना सोच विचारको बोली ननिस्कोस्। परमेश्वर स्वर्गीयमा हुनुहुन्छ, तिमीहरू चाहिँ पृथ्वीमा, यसै कारण तिमीहरूको वचन थोरै होस्। परमेश्वरमा भाकल गर्दा त्यो पूरा गर्न ढिलो नगर, किनभने मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न। जे भाकल गर्दछस् त्यो पूरा गर। भाकल गरेर पनि पूरा नगर्नु भन्दा त भाकलै नगरेको असल हो। किन त भन्दा गलाती 6:7 पदले भन्छ, धोकामा नपर, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन। आउनुहोस् गन्ती 30:1-2 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, मूसाले इस्रायली कुल नायकहरूलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो, कुनै मानिसले परमप्रभुको निम्ति भाकल गरियो अथवा वाचा बाँधेर शपथ खायो भने त्यसले आफ्नो वचन भंग गर्नु हुँदैन। त्यसको मुखबाट जुन वचन निस्केको थियो त्यो त्यसले गर्नै पर्छ। मित्र, आज यो ख्रिस्टियनहरूको निम्ति, विश्वासीहरूको निम्ति पनि अति नै महत्वपूर्ण कुरा छ। पावलसँग यो कुरा आफ्नो दिमागमा थियो जब तिनले भने, रोमी 10:9-10 पदमा, किनभने यदि तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट ब्युताउनु भयो भने, हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनभने मानिसले हृदयबाट धार्मिकतालाई विश्वास गर्न सक्छ र मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ। तपाईँ कसरी प्रभु येशूमा विश्वास गर्नुहुन्छ? तपाईँको हृदयले। त्यसपछि त्यहाँ के हुन्छ त? तपाईँको मुखबाट उद्धारको स्वीकार गरिन्दछ, तपाईको मुखले स्वीकार गर्नु तपाईको भाकल हो, त्यो चाहिँ तपाईको विश्वासको कथन हो। यसको विषय खालि मुखले भन्ने केही कुरा मात्र होइन, तर मुखले भनिरहेको कुरालाई हृदयले विश्वास गर्नै पर्छ। यी दुई कुरा आपसमा सहमतिमा हुनै पर्छ। भनिएको छ, किनभने मानिसले हृदयबाट धार्मिकतालाई विश्वास गर्न सक्छ। तपाईले आफ्नो मुखले भन्नुभएको कुरा आफ्नो मुखले विश्वास गर्नुहुन्न, तर भनिएको छ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्दछ। हृदय र मुखले युगलमा जोडामा एकै सुर वा लयमा गाइरहेको हुनुपर्दछ। अनि त्यही बिल्कुल यस भाकलको विषयमा अर्थ हो। अनि हामी देख्छौ स्त्रीको भाकल वा शपथ आफ्नो पिता वा पतिमाथि भर पर्दछ। तीस अध्यायको 3-4 पदमा, आफ्ना बाबुको घरमा हुँदा कुनै युवतीले जब परमप्रभुको निम्ति भाकल गर्छे अथवा बाचा बाँधेर शपथ खान्छे र त्यो भाकल वा बाचा बन्धन सुनेर पनि त्यसका बाबु चुप लागि बस्छन्, तब त्यो शपथ वा बाचा बन्धन कायम रहनेछ। अर्को शब्दमा, यदि कुनै युवती आफ्नो बाबुको घरमा अविवाहित हुँदा शपथ खान्छ, भाकल गर्छ भने बाबु नै तिनको लागि जवाबदेही हुनेछ। यदि बाबुले त्यसको वाचा बन्धन वा शपथ सुनेर पनि चुपचाप लागि बस्छ भने तिनले बाँधेको गरेको शपथ र वाचा बन्धन कायम रहनेछ। तर यदि बाबुले यसो भनी बोल्दछ, एक मिनट पर्ख, तिनले यो कपड़ा पोषक वा कुनै चीज किनिन् र यसको लागि म तिर्न इरादा गर्दिन, म तिर्न चाहन्न, तब बाबु यस मामलामा बचाइन्दछ। त्यो शपथ वा भाकल कायम रहने छैन। भनिएको छ 5 पदमा, तर बाबुले त्यो सुनेको दिन त्यसको विरोध गर्यो भने त्यसको शपथ अथवा वाचा बन्धन रद्द हुनेछ। त्यसका बाबुले नै विरोध जनाएको हुनाले परमप्रभुले त्यसलाई क्षमा गर्नुहुनेछ। मित्र, अहिले यदि कुनै स्त्री विवाहित छिन् भने तब के हुनेछ त? 6-8 पदमा भनिएको छ, त्यसले भाकल गरिसकेर अथवा बिना सोच विचार गरेको वाचा बाँधेर त्यसको विवाह भयो अनि त्यसको लोग्नेले त्यो चाल पाएको दिनमा चुपलागी बसियो भने त्यो भाकल वा वाचा बन्धन कायम रहनेछ। तर त्यसको लोग्नेले त्यो चाल पाएको दिन आफ्नो विरोध जाहेर गर्यो भने त्यसको भाकल वा वाचा बन्धन रद्द हुनेछ अनि परमप्रभुले त्यस स्त्रीलाई क्षमा गर्नुहुनेछ। यदि विवाहित स्त्री बजारमा गएर अति नै किम्ती बहुमूल्य चीजहरू किन्दछ, आफै स्वयंलाई यसमा बाँधिन्छन् भने पतिले भन्न सक्छ कि तिनी यसको अनुमति दिन सक्दैनन् र यसको लागि तिनी जवाबदेह छैनन्। वाचा बन्धन वा भाकल कायम रहने छैन र तिनी नियम अनुसार व्यवस्था अनुसार तिनलाई बाँधिने वा बाध्य गरिने छैन। यसरी तपाई देख्न सक्नुहुन्छ कि या त पिता वा पति कुनै स्त्रीले बनाएको भाकल वा शपथको लागि जवाबदेही हुन्थे जबसम्म तिनीहरूले यसको अनुमति वा स्वीकृति नदिनलाई विरोध जनाउँदैनथे। कहिलेकाहीँ यो सिद्धान्त आज वास्ता नगरी छोडिएको हामी देख्छौ। त्यहाँ केही स्त्रीहरू छन् जो पुरूषलाई आकर्षित गरेर पैसा धुत्ने स्त्रीहरू हुन्। तिनीहरूले कुनै पुरूषलाई तिनको पैसाको लागि विवाह गर्दछन्, माया गर्दछन्। हामी हरेकले कहिलेकाहीँ देख्छौ कि जवान केटीले वृद्ध पुरूषसँग विवाह गर्दछ। अब विवाह पश्चात एक कानूनी तौरमा पत्नी भएकोले गर्दा विभिन्न किसिमको तमासा गरेर अदालतमा गई आफ्नो पतिसँग भएको हरेक धन सम्पत्ति व्यावहारिक रूपमा र वैदिक रूपमा पाउँदछ। मैले यस्तो भएको सुनेको छु र देखेको छु। म एकजना ख्रिस्टियन व्यक्तिलाई जान्दछु। आफ्नो पत्नी मरेपछि तिनी एक्लै थिए र पछिबाट तिनले कम उमेरको केटी विवाह गरे जो वास्तवमा पैसाको पछि थिइन्। यो व्यक्तिले आफ्नो केही पैसा प्रभुको विभिन्न सेविकाईमा दिने इच्छा गरेका थिए र इच्छा पत्र बाँधिसकेका थिए वा इच्छा पत्रको घोषणा गरिसकेका थिए। तर उसको मृत्युपछि यो जवान विधवाले त्यो इच्छा पत्रको तोडिन् र ती सबै पैसा आफ्नै हातमा लिइन्। यद्यपि तिनको निम्ति पतिले पहिले नै पर्याप्त छुट्टै राखेको भए तापनि उही समयमा मैले त्यस व्यक्तिहरूले आफ्नो हृदयका व्यथाहरू सुनाएको देखेको छु। तिनीहरूले विवाह गरेका स्त्रीहरूले तिनीहरूसँग भएका हरेक कुरा लिए, हडप्पी गए। हजुर, यो मानव जातिको मूर्खता हो। परमेश्वरले मानिसलाई भन्नुहुन्छ कि यस किसिमको कुराहरूको अनुमति दिन आवश्यक छैन। यसपछि निम्न पदहरूमा हामी देख्छौ, विधवा वा विवाह विच्छेद स्त्रीको भाकल वा शपथ कायम रहनै पर्छ। 9 पदमा भनिएको छ, विधवा र लोग्नेसँग छुटिएकी स्त्रीले गरेको भाकल वा वाचा बन्धन चाहिँ कायम रहनेछ। विधुवा आफ्नो दुई खुट्टामा उभिनै पर्छ। तिनले बाँधेको शपथ वा भाकल कायम रहन्दछ। तपाई यो कुरामा ध्यान दिनुहोस्, यी विवरणहरू परमेश्वरलाई कति धेरै महत्वपूर्ण छन्। उहाँ चाहनुहुन्छ कि उहाँका आफ्ना जनहरू आफ्ना वचन जत्तिकै असल भएको, मतलब आफ्ना वचनहरूमा कायम रहेको। परमेश्वरले आफ्ना भाकल वा शपथहरूको पालन गर्नुहुन्छ र उहाँ आफ्ना सन्तानहरूले आफ्ना वचनहरू वा शपथ वा भाकलहरूको पालन गरेको चाहनुहुन्छ। उहाँले अब्राहमसँग शपथ बाँध्नुभयो, उहाँले दाउदसँग प्रतिज्ञा बनाउनुभयो। परमेश्वर आफ्नो शपथ वा करारको पछि उभिनुहुन्छ। उहाँले भूतकालमा आफ्नो प्रतिज्ञाको कायम राख्नुभयो र भविष्यमा आफ्नो प्रतिज्ञाको कायम राख्नुहुनेछ। यूहन्ना 3:16 भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्दछ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। यो परमेश्वरको वचन हो, तपाईँ र मेरो निम्ति परमेश्वरको प्रतिज्ञा अनि परमेश्वरको वचन कायम रहन्छ। उहाँले भाकल वा शपथ खानुभयो कि यदि तपाईँ ख्रिस्टमा विश्वास गर्नुहुन्छ भने उहाँले तपाईँलाई उद्धार गर्ने भाकल गर्नुभएको छ, शपथ गर्नुभएको छ, शपथ खानुभएको छ, अनि त्यो भाकल वा शपथ कायम रहनेछ। उहाँलाई कुनै भाकल वा शपथ लिनलाई आवश्यक छैन। उहाँले गर्नलाई चाहिने कुरा नै यो भन्नु मात्र हो र यो सत्य हो। यस पृथ्वीमा उहाँको प्रतिनिधित्व गर्ने उहाँका जनहरू पनि यस प्रकारका जनहरू भएको उहाँ चाहनुहुन्छ। यदि तिनीहरूले शपथ वा भाकल बनाउँछन् भने तिनीहरू त्यस भाकल वा शपथमा कायम रहनुपर्दछ। यसपछि हामी 31 पनि प्रवेश गरिहालौं। यहाँ हामी देख्छौ मिद्यानीहरूमाथि विजय। यो कुराको याद गरौं कि हामी नयाँ पीढ़ी सम्बन्धित कुराहरूसँग व्यवहार गरिरहेका छौ जो मरूस्थलमा उजाड स्थानमा भएर आएका छन्। तिनीहरूमध्ये धेरैजना खाली साना फुच्चे बच्चाहरू थिए जब तिनीहरूले आफ्नो यात्रा अगाडि बढ़ाए। हुन सक्छ कोही कोही चाहिँ प्राथमिक स्कूलमा पढ्ने उमेरका थिए, कोही कोही निम्न माध्यमिक र माध्यमिक स्कूलमा पढ्ने उमेरका दर्जाका थिए, अनि कोही कोही त आफ्ना उजाड स्थानमा यात्रा आरम्भ गर्दा जन्मेका पनि थिएनन्। परमेश्वर यो पीढ़ी, यो नयाँ पीढ़ीलाई प्रतिज्ञाको मुलुकमा तिनीहरूका प्रवेशको लागि तयारी गरिरहनु भएको छ। तपाईंलाई थाहै होला, मिद्यानीहरू इसरायलहरूलाई श्राप दिन बालामलाई खरिदनमा भाड़ामा ल्याउने काममा मुआवियाहरूसँग मिसिएका थिए। त्यसपछि इसरायलका सन्तानहरूलाई व्यभिचार र प्रतिमा पूजामा भकाइएका थिए। गन्ती 25:6-15 पदमा हामी देख्छौं कि एकजना इसरायली पुरूषले कोजबे नाम भएको मिद्यानीलाई विवाह गरेर ल्याएथ्यो। यस कथापछि परमेश्वरले आफ्ना जनहरूलाई आज्ञा गर्नुभयो, गन्ती 25:17-18 पदमा, मिद्यानीहरूलाई सताएर नष्ट गर, किनभने तिनीहरूले पनि तिमीहरूलाई छल गरी सताएका छन्। एकपल्ट बोरमा पूजा आजा गर्न लगाए, अर्कोपल्ट चाहिँ मिद्यानका मुखियाकी छोरी कोजबीको कारण जो बोरको विपत्तिको बेलामा मारेका थिए। मित्र, उजाड स्थानमा मिद्यानीहरू संसारका रूपक वा तस्वीर हुन्। परमेश्वरका सन्तानहरूको निम्ति आज संसारबाट आत्मिक अलगाई हुनुपर्दछ। त सबभन्दा पहिले हामी देख्छौ मिद्यानीहरूमाथि दण्ड। गन्ती 31:1-3 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूका निम्ति तैले मिद्यानीहरूसँग बदला लिए, त्यसपछि त आफ्ना मानिसहरूमा मिल्न जानेछस्। तब मोसाले मानिसहरूलाई यसो भने, मिद्यानीहरूसँग युद्ध गर्न र उनीहरूसँग बदला लिनलाई तिमीहरूले आफ्ना मानिसहरूमा कतिपयलाई तयार पार। अहिले हामी मूसाको अन्तिम आधिकारिक क्रियाहरूमा गइरहेका छौं, देखिरहेका छौं। जब हामी व्यवस्थाको पुस्तकमा प्रवेश गर्छौं, हामी मूसाको अन्तिम व्यक्तिगत क्रियाहरूको देख्दछौं। तिनको एक आधिकारिक क्रियाहरू चाहिँ मिद्यानीहरूको विरूद्धमा युद्ध हो। अहिले परमेश्वर मूसालाई तिनीहरूको विरूद्ध युद्ध गर्न आज्ञा गर्नुहुन्छ। उहाँ इसरायलको बदला लिन गइरहनु भएको छ, जुन अति नै कठोर छ। 31:6 पदमा भनिएको छ, मूसाले हरेक कुलबाट 1,000 युद्धमा पठाए, अनि तिनीहरूका साथमा एलाजार पुजारीका छोरा पिनहासलाई पनि पवित्र स्थानका पात्रहरू र रणध्वनिका तुरैको जिम्मा लाएर पठाए। मूसाले हरेक 12 कुलबाट 1,000 दरले 12,000 पुरूषहरू युद्धमा पठाए। भेट हुने पालका वा पवित्र वासस्थानका पात्रहरू र अन्य सरदामहरू साथमा लिएर जानुपर्दथ्यो। यसले यो कुराको संकेत गरिरहेको छ, यो आत्मिक युद्ध हो। 7-8 पद, परमप्रभुले मूसालाई आज्ञा गर्नु भए अनुसार तिनीहरूले मिद्यानीसँग लड़ाई गरे र उनीहरूका पुरूषहरू जतिलाई नष्ट पारे। मर्नेहरूमा मिद्यानका पाँच राजाहरू एबी, रेकेम, सुर, हुर र रेबा पनि थिए। बौरको छोरा बालामलाई पनि तिनीहरूले तरवारले मारे। मिद्यानका राजाहरूलाई मारिए र हामी यो कुरा यहाँ देख्छौं कि बालाम अगमवक्ताको मृत्युको पनि परमेश्वरले तिनीहरूलाई मिद्यानीहरूमाथि विजय दिनुभयो। प्रतिज्ञाको मुलुकमा प्रवेश हुनुभन्दा पहिले यहाँ अन्य जातिहरूमाथि न्याय छ। मित्र, यही नै कुरा बिल्कुलै हुनेछ ख्रिष्ट आउनुभन्दा पहिले। हजार वर्षीय राज्य युगमा इसरायल जो आज भयंकरको कठिनाई मुनि गइरहेको छ त्यसलाई त्यस मुलुकमा राखिनेछ र तिनीहरूले शान्ति पाउनेछन्। तर अहिले त्यहाँ समस्या छ। नौ पदमा भनिएको छ, इसरायलीहरूले मिद्यानी स्वास्नी मानिसहरू र बाल बालिकाहरूलाई कैद गरे र उनीहरूका सबै गाई गोरु, भेड़ा बाख्रा र धन सम्पत्तिहरू लगे। परमेश्वरले तिनीहरूलाई महान वा भयंकर विजय दिनुभयो। पद 49 अनुसार तिनीहरूले हामी देख्दछौ कि युद्धमा एकजना पनि गुमाएनन्। 31 अध्याय 14-16 पदमा इसरायलका सन्तानहरूसँग अति नै ठूलो समस्या थियो। परमेश्वरले एक रातमा तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनु भयो। तर तिनीहरूबाट मिश्रलाई निकाल्न परमेश्वरलाई 40 वर्ष लाग्यो। अरू त के, अहिले पनि बिलामको युक्तिद्वारा अर्थात बालामको युक्तिद्वारा मिद्यानीहरूको प्रतिमा पूजामा र व्यभिचारमा फसाए तापनि तिनीहरूले अझै मिद्यानी स्त्रीहरू आफ्नो शिविरमा वा क्याम्पमा ल्याउँछन्। त्यही नै संसारिकतासँग समस्या छ। हामी संसारमा हुन गलत कुरा होइन, त्यहाँ नै परमेश्वरले हामीलाई राख्नु भएको छ, छोड्नु भएको छ। तर महान मामला चाहिँ यो हो कि हामीमा संसार र हाम्रा हृदयहरू र जीवनहरूमा त छैनन्। हामीमा संसार र हाम्रा हृदयहरू र जीवनहरूमा त त्यो संसार छैन। यस अध्यायको महत्वपूर्ण पाठ यो छ कि यसले संसारबाट आत्मिक अलगाई हो। संसारबाट आत्मिक अलगाई। तपाईँ आज कहाँ हिँडिरहनु भएको छ? के तपाईँ ज्योतिमा हिँड्नुहुन्छ? के तपाईँ परमेश्वरको वचनमा हुनुहुन्छ? के तपाईँ ख्रिस्टसँग संगतिमा हुनुहुन्छ? त्यही नै परमेश्वरको सन्तानको लागि महत्वपूर्ण कुरा हो। ज्योतिको सन्तान ज्योतिमा हिँड्दछ। परमेश्वरका भक्तजनहरू परमेश्वरको बाटो र इच्छा अनुसार हिँड्दछ। परमेश्वरलाई खुशी तुल्याउने जीवन जिउँदछ। परमेश्वरको महिमा गर्ने जीवन जिउँदछ। परमेश्वरलाई आदर अनि भक्ति दिने जीवन जिउँदछ। म आशा गर्दछु त्यस्तो किसिमको जीवन तपाईँ र मेरो जीवन छ, अनि छैन भने हामीले त्यो गर्न कोशिश गरौं। प्रभु, आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 8470359। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।